इसलिए याद रखिए निजी जानवरों के साथ नरमी करना जो है ये अकल मंदी नहीं है। और इसीलिए बहुत मशहूर बात है कि भेड़िए का बच्चा तो भेड़िया ही होता है, अगर उसके साथ हमदर्दी की और उसको पाला तो कल को वो झपट कर हमला करके मारेगा। इसी तरह बहुत से लोग हैं जो शौकिया सांप वगैरह पालते हैं, मैंने कई मजामीन पढ़े हैं और सुनते भी सुनता भी हूं कि उनकी मौत सांप के जरिए वाक होती है। एक साथ जो बड़े पढ़े लिखे और बहुत काबिल आदमी, उन्होंने सांप पाल रखे थे बहुत सारे और बहुत पिंजरे बना रखे थे और उनकी थ्योरी बहुत ज्यादा पढ़ते थे, बड़ा शौक था उनको सांप पालने का। एक दिन एक दोस्त आए इनको दिखाने के लिए, घुसे तो दाएं भी पिंजरे थे और बाएं भी पिंजरे थे, बीच में थोड़ी सी जगह खाली रखी हुई थी। इस तरह से वो दिखाते हुए बताते हुए चले आ रहे थे, एक सांप ने जरा सा मुंह निकाल के उनको दसा और जरा सी देर में इंतकाल हो गया। ऐसी चीज उनका शौक ये कोई अच्छा नहीं है। मैंने इसलिए अर्ज किया, बाजे लोग हैं बंदर पाल लेते हैं, बाजे और भी खतरनाक चीजें पाल लेते हैं, तो ये कभी भी नुकसान दे देती हैं और परेशानी हो जाती है। और खासतौर से शेर, भेड़िया, इसी तरह से ये बिच्छू वगैरह, ये कोई पालने की चीज थोड़ी है, इनसे तो दूर रहने की जरूरत है। और इस तरह ये कभी भी प्यार और मोहब्बत जितना भी करते रहो, जब मौका लगता है जब भी अपना काम कर दिखाते हैं। ये कर्तव्य वाले बाग वक्त ये रीत जो लेकर आते हैं, इनके काबू से रीत बेकाबू हो जाता है, खुल जाता है, फिर वो काबू में नहीं आता, वो अपने मालिक तक को भी चीर फाड़ के टुकड़े करके डाल देता है। बहरहाल याद रखिए, जानदारों पर, इंसानों पर, सबको सत्य ऊपर जरूरत के वक्त शक्त करनी चाहिए, लेकिन मुर्गियों को उनको खत्म कर देना चाहिए। इसी जेल में ये भी याद रखें, आजकल ये तजारत बहुत आम हो चुकी है परिंदों की, इसके जायज होने में कोई शक नहीं, बगैर किसी तकल्लुफ के ये बिल्कुल जायज है। और वैसे बरकत के लिए घर में कोई दो चार परिंदे वगैरह जरूर रख लिया करें। हम भी कुछ शौकीन ही हैं और इसके साथ साथ फिर भी है कि कुछ थोड़े बहुत परिंदे वगैरह रखते हैं, तो बहरहाल इसमें कोई मुलाकात नहीं। अलबत्ता यह है कि इसका पूरा ख्याल रखें कि वो भूखे प्यासे मर न जाए। बकरी पालना हिम्मत है, जगह हो अगर तो फिर पाल ले, वरना संभालना मुश्किल होता है। और किसी ने जो कहा कि हर जमदारी दुख बखर, वो सही है। खुली जगह हो तो फिर तो बकरियां पालने में कोई मुलाकात नहीं, लेकिन जब खुली जगह ना हो तो फिर उसकी लेन में उठाना और उसको संभालना जो है वो खासा मुश्किल होता है। और फिर आदमी के लिए ये होता है कि अगर गम नहीं हो तो बकरी ले लो, अच्छा खासा उसको गम लग जाता है, उसके चक्कर में परेशान हो जाता है। बहरहाल वैसे बकरी, भेड़, गुंडा, गुंडी, ये जानवर वो मिस्कीन जानवर हैं कि इनको घर में रखने से घर में आदमियों की तबीयतों के अंदर आजजी आती है। इसीलिए अल्लाह पाक ने इनका गोश्त भी हमारे आपके लिए हलाल रखा है। शेर, चीता, भेड़िया और इस तरह सारे ये दरिंदे वगैरह, ये हराम है, इसीलिए कि इनका किसी तरह भी इस्तेमाल जो है वो फायदे के लिए नहीं, नुकसानदेह है। खासतौर से सुअर तो बहुत ही ज्यादा, जो भी इसका इस्तेमाल करते हैं बहुत ही ज्यादा बेहया और बेगैरत हो जाते हैं। तो इसलिए बहरहाल कोई छोटा मोटा परिंदा पाल लेना, कबूतर पालना तो जायज है कि नफसी ही, कबूतर बाग हराम है। कबूतर पालने में कोई मुजाफा नहीं, कबूतर जो है ये बहुत ही मासूम जानवर है, बहुत ही ज्यादा फैलने वाला, लेकिन बहरहाल इसके लिए भी बहुत ज्यादा इस बात की जरूरत है कि घर में छोटे बच्चे अगर हो तो फिर न पालें, वरना आगे चलकर वो कबूतर बाग बन जाते हैं। साख्ता पालने आप, जाहिर है कि वो खोल नहीं सकते, खुलेगी तो चली जाएगी, तो इसलिए वो ठीक है। कबूतर ये उड़ जाता है, आ जाता है, इसका मामला बहुत मुख्तलिफ है। साख्ता और इस तरह ये छोटे ऑस्ट्रेलियन तोते और बहुत सारी किस्म के तोते हैं, ये क्योंकि बंद रखे जाते हैं, खोल दो तो ये फिर आते नहीं, तो आदमी उसको बंद ही रखता है। कबूतर ऐसा है कि हिल जाता है तो फिर ये बड़ी दूर दूर से भी वापस आ जाता है, इसलिए आदमी को फिर चस्का लग जाता है। पहले अपने वो करता है, पालता है, फिर जब किसी एक आदमी पकड़ लेता है तो फिर वो चोर भी बन जाता है, फिर आदि हो जाता है कि कबूतर पकड़ो। तो इसलिए कबूतर पालने में थोड़ा सा खतरा होता है, इसलिए इसके लिए इतना ही अंग है कि जरूर ख्याल रखें कि अगर कबूतर रखें तो कबूतरबाजी न होने पाए। आगे कुछ मजबूरी समाज फरमा लीजिए। हजरत हसन रजी अल्लाह तआला अन्हु हुजूर अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम का इरशाद पाक नकल करते हैं कि जन्नत में वही शख्स जाएगा जो रहम दिल हो। हजरत सहाबा किराम रिज़वान अल्लाह अलैहिम अजमईन ने अर्ज किया, या रसूल अल्लाह, ये तो हम सब ही मेहरबानी करते हैं, इरशाद फरमाया सिर्फ अपने ऊपर रहम करना मुराद नहीं बल्कि आमतुल नास पर मेहरबानी करना मुराद है, फिर अल्लाह ताला भी उन पर मेहरबानी फरमाते हैं। एक नाबीना सवाली थे, कभी हम बसों में जाया आया करते थे तो शहर में वो अक्सर मिल जाया करते थे और वो दुआया जो शेर पड़ा करते थे, करो मेहरबानी तुम्हारे जमीन पर खुदा मेहरबान होगा आशे भरी पर। वो बेचारे सवाल करते थे और ये शेर पड़ा करते थे। तो ये इस हदीस शरीफ का जो मैंने शुरू में आपको सुनाई है उसका ये मिसदाक है और उसी का खुलासा है कि जमीन पर जो अल्लाह पाक ने मखलूकात पैदा की है उन पर तरस खाओगे तो अल्लाह पाक तुम पर भी फिर तरस खाएंगे। तुम मेहरबानी करो अहले जमीन पर, खुदा मेहरबानी करोगे आरशे बरी पर। तो इसमें हकीकत है कि आज अगर हम किसी के साथ उसमें सलूक करेंगे, रहम और तरस का मामला करेंगे तो कल अल्लाह पाक भी हम पर तरस खाएंगे। फरमाते हजरत शाबी रहमतुल्लाह अलैह फरमाते हैं कि हजरत नुमान बिन बशीर रजी अल्लाह तआला अन्हु मिंबर पर तशरीफ लाए, अल्लाह ताला की हमद सना के बाद फरमाया कि मैंने जनाब रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम को ये फरमाते हुए सुना कि मुसलमानों को बाहम एक दूसरे का हमदर्द होना चाहिए और उनके आपस में रहमत और शफकत का एक ऐसा ताल्लुक होना चाहिए जैसे कि एक जिस्म के आज़ा का एक दूसरे से होता है, कि अगर किसी एक अंग को तकलीफ हो तो तमाम जिस्म बेचैन रहता है हत्ता कि उस अंग की तकलीफ खत्म हो जाए। और ये पक्की बात है, आदमी के सर में दर्द है तो बाकी जिस्म भी जाग रहा है, दांत में दर्द है तो किसी करवट चैन नहीं पड़ता, कान में दर्द है तो किसी करवट चैन नहीं पड़ता, पेट में दर्द है तो किसी करवट चैन नहीं पड़ता, पांव में दर्द है तो किसी चैन करवट नहीं पड़ता, किसी भी करवट चैन नहीं पड़ता, उंगली में दर्द हो, बहरहाल जिस्म के किसी भी हिस्से के अंदर दर्द हो तो आदमी को सुकून नहीं मिलता। मुसलमानों को अल्लाह पाक ने इस तरह से ही आपस में हमदर्दी का हुक्म फरमाया और फरमा दिया है कि इन्नम अल-मुमिनून इख्वतुन, आपस में मुमिनीन भाई भाई हैं। और हज़रत पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने भी फरमाया कि ऐ मुसलमान आपस में भाई भाई रहो। और अल्लाह पाक ने ये हकीकत भी दिखा दी कि सरकार जहां सल्लल्लाहु तआला अलैहि वसल्लम के मुबारक दस्तरखान पर किस किस इलाके के लोग बैठे हुए थे और सारे के सारे इस तरह थे जैसे लड़ी जो है वो धागे में पिरोए जाते हैं दाने और लड़ी बना दी जाती है, इस तरह से प्यार और मोहब्बत की ऐसी मिसाल कायम फरमा दी कि कोई कहीं का, कोई कहीं का, कोई कहीं का, लेकिन ईमान की बरकत से सारे के सारे आपस में भाई भाई थे। हजरत अनस बिन मालिक रजी अल्लाह तआला अन्हु फरमाते हैं कि हजरत उमर फारूक रजी अल्लाह तआला अन्हु एक रात पहरा देते हुए एक काफिले वाले के पास से गुजरे जो अभी उतरे ही थे। आपके दिल में उनके बारे में चोरों का खतरा पैदा हुआ। वहीं से हजरत अब्दुल रहमान बिन औफ रजी अल्लाह तआला अन्हु के यहां पहुंचे, उन्होंने बे वक्त आने की वजह पूछी, फरमाया मैं एक काफिले वालों के पास से गुजरा जिन्होंने अभी पड़ाव किया है, जी में आया कि थके हुए हैं, गहरी नींद सो गए तो कहीं चोर आकर उन्हें नुकसान न पहुंचाए, लिहाजा मेरे साथ चलो, दोनों मिलकर उनकी निगरानी और हिफाजत करें। चुनाचे दोनों चले गए। अगर वे काफिले से कुछ फासले पर बैठकर पहरा देते रहे, सुबह हुई तो हजरत उमर रजी अल्लाह तआला अन्हु ने कई बार पुकार पुकार कर फरमाया तो काफिले वालों नमाज की तैयारी करो, हत्ता के काफिले वाले बेदार हो गए कि दोनों हजरात वापस तशरीफ ले आए। ये रात की तय बेदारी थी और तय बेदारी थी, जो वक्त के अमीर थे اور مسلمانوں کے خلیفہ تھے ان کو اتنی فکر رہتی تھی. اس سے پہلے بھی آپ کے بہت سے واقعات یہ سنایا ہے کہ ایک مرتبہ اسی طرح سے آپ رات کو دورہ کرتے ہوئے نکلے تو مدینہ منورہ کے کنارے پر ایک خیمہ زن دیکھا, خیمہ دیکھا اور خیمے کو دیکھ کر آپ قریب کو گئے تو خیمے میں کسی عورت کے کرانے کی آواز محسوس ہوئی. رات کا سناٹا تھا, آپ کھڑے رہ گئے, پھر آپ نے سلام کیا, اندر سے آدمی نکلے, سلام دعا کی اور فرمایا کہ خیریت کیا ہے؟ کہا کہ اہلیہ میرے ساتھ ہیں اور انہیں درد ہو گیا, شروع ہو گیا ولادت کی تکلیف شروع ہو گئی. آپ نے فرمایا بہت اچھا, آپ فوراً وہاں سے گھر آئے اور اہلیہ محترمہ کو ساتھ لیا, پھر جلدی جلدی تھوڑا سا بال دلیا لیا اور لے کر پہنچے اور ایک طرح سے اپنے وقت کی ملکہ معظمہ انہوں نے دایا کے فرائض انجام دیے. یہ دونوں باہر بیٹھے رہے اور باتیں کرتے رہے اور تھوڑی دیر کے بعد جب فراغت ہو گئی تو اندر سے باہر کو نکال کر ملکہ معظمہ نے فرمایا کہ امیر المومنین اپنے دوست کو, اپنے ساتھی کو مبارکباد دیں, اللہ پاک نے بیٹا عطا فرمایا. اب جو انہوں نے سنا کہ امیر المومنین میرے ساتھ بیٹھے ہیں تو پسینہ آ گیا. فرمایا گھبرانے کی کوئی بات نہیں, ابھی تو فوری طور سے تھوڑا بہت کچھ دار دلیا کر لیا ہے, صبح یہ پرچہ لے لو, صبح آنا پر انشاءاللہ تمہارے لیے اور مزید انتظام کر دیں گے. تو ایسے انہوں نے عدل و انصاف کیا ہے اور اس طرح سے فکر مند رہے ہیں. آپ جب سلطنت کے منصب پر فائز رہے تو آپ نے اپنی سلطنت کے آخری کنارے تک کی بھی پوری خبرگیری رکھی اور آپ بے چین رہتے تھے اور اس طرح سے آپ پوچھتے رہتے تھے کہ کیا حال ہے فلاں علاقے کا, کیا حال ہے فلاں علاقے میں, کیا ہو رہا ہے. آپ کو چین نہیں پڑتا تھا اور آپ بے چین رہتے تھے اور راتوں کو آپ اسی طرح سے پہرے دیا کرتے تھے اور چکر لگایا کرتے تھے. انیس سو نوے میں ہم نے ایک مثال دیکھی تو بہت دل خوش ہوا کہ ہم مدینہ منورہ میں رات عشاء کی نماز کے بعد ذرا وقت زیادہ ہو گیا تھا, گھومتے پھرتے اپنے ٹھکانے پر جب آنے لگے تو راستے میں ایک کونے پر ایک پولیس کھڑا تھا. ہم چلتے آ رہے تھے باتیں کرتے ہوئے, اس کے جب قریب کو آئے تو اتنے میں ان کی افسر کی جیپ آئی اور جیپ آ کے رکی تو اس میں غالباً دو آدمی تھے, ایک افسر تھے ایک گاڑی چلانے والے. تو ڈرائیور نے, وہ بھی پولیس والے ہی تھے, سلام کر لیا ان کو جو نیچے کھڑے تھے, انہوں نے سلام کیا, ہاتھ ملایا, خیر خیریت کی. اور افسر جو تھے ان سے بھول ہو گئی کہ انہوں نے بغیر سلام کے بات چیت شروع کر دی. جو نیچے پولیس کھڑا تھا اس نے التفات ہی نہیں کیا, باتیں نہیں کر رہا تھا. ہم تھوڑا سا آگے کو کھڑے ہو گئے دیکھنے کے لیے کہ یہ کیا بندر ہے دیکھنے کے قابل ہو گیا کہ رات کو پہرے داری کیسی زبردست, ایک آدمی کھڑا ہوا پورے علاقے کو کنٹرول کر رکھا آس پاس کے سب کو. جب اس نے کہا کہ میں تمہارے سے بات کر رہا ہوں تم بات نہیں کرتے, جواب نہیں دیتے, اس نے کہا آپ نے سلام نہیں کیا, میں آپ سے بات نہیں کرتا. معمولی بات نہیں ہے, بڑی پیاری مثال ہے. فوراً انہوں نے کہا السلام علیکم, وعلیکم السلام, پھر اس کے بعد شروع ہو گئے. تو میں نے اپنے ساتھیوں کو کہا, میں نے کہا دیکھا آپ نے مضمون سارا یہ ہوا, عربی میں باتیں ہو رہی تھی تو میں سمجھ گیا, پھر انہوں نے سمجھایا سب کو بتایا کہ یہ سلام کے اوپر اس نے اپنے افسر سے بات نہیں کی اور ایک آدمی بس رات کو وہاں وہ ڈیوٹی دیتا رہے گا, غائب نہیں ہوگا اور نظر پورے علاقے پر اس کی ہوگی. حتیٰ کہ اس طرح سے بہت اور سے بہت سے وہ ہیں, ان کی گاڑیاں, ان کے آدمی, ان کے وائرلیس, ان کے سب کچھ جو ہے وہ ہر وقت بالکل اس طرح مستعد رہتے ہیں کہ کہیں بھی خدا نہ خواستہ خدا نہ خواستہ کوئی ذرا بھی ہو تو فوراً پہنچ جائے. بہرحال اس طرح سے یہ پہرے داری سرکار دو جہاں صلی اللہ تعالی علیہ وسلم بھی کیا کرتے تھے. آپ چکر لگاتے تھے, خبرگیری رکھتے تھے, بے چین رہتے تھے کہ کہیں کسی طرح کوئی واقعہ نہ ہو جائے. یہ کیا چیز تھی؟ یہ وہی جذبہ تھا محبت کا, شفقت کا, اور اس طرح سے آپ کو اپنی امت سے بہت پیار تھا اور یہی جذبہ جو ہے آپ کے خلفاء کے اندر بھی تھا. ایک حضور پاک صلی اللہ تعالی علیہ وسلم نے حضرت معاذ رضی اللہ تعالی عنہ کو یمن کی طرف گورنر بنا کر بھیجا تو آپ نے بہت نصیحتیں فرمائی، بہت سمجھایا، اور خاص طور سے آپ نے فرمایا کہ بچوں کے ساتھ اچھا سلوک کرنا، بچوں پر شفقت کرنا، معذب لوگوں کا خیال رکھنا، ان کی عزت کرنا، احترام کرنا، سب کا پوری طرح سے خیال رکھنا، خیرخواہی کرنا، بہت بہت نصیحتیں فرمائی آپ نے. اور آخر میں جو آپ نے بات فرمائی وہ رلا دینے والی تھی. رخصت کرنے سے ذرا پہلے فرمایا کہ اے معاذ، آج یہ تمہاری اور ہماری الوداعی ملاقات ہے، شاید کہ اب تم جب مدینہ منورہ آؤ گے تو تم مجھے نہ پاؤ گے، میری قبر کو پاؤ گے. حضرت معاذ رضی اللہ تعالی عنہ حضور پاک صلی اللہ تعالی علیہ وسلم کی زبان مبارک سے یہ کلمہ سن کر زیادہ قطار رونے لگے، چہرے انور دیکھ رہے تھے اور زیادہ قطار رو رہے تھے. اور پھر ایسا ہی ہوا جیسا کہ سرکار جو جہاں صلی اللہ تعالی علیہ وسلم نے پیش گوئی فرمائی تھی. آپ خود بھی جب مدینہ منورہ سے باہر تشریف لے جاتے تھے اور باہر سے مدینہ منورہ تشریف لاتے تھے تو ایک مقام خاص تھا، وہاں سے لوگ آپ کو استقبال کر کے لے کر آتے تھے، بچے بھی ساتھ ہوتے تھے، آپ اپنی سواری سے اتر جاتے تھے اور بچوں کو باری باری سواری پر بٹھاتے تھے، اور اسی طرح جاتے ہوئے بھی آپ بچوں کو باری باری بٹھاتے تھے، سوار کرتے تھے اتارتے تھے، سوار کرتے تھے اتارتے تھے، پھر اس مقام سے آپ رخصت ہو جاتے تھے. بڑا ہی بہت ہی زیادہ پیار اور شفقت کا عالم تھا. حضرت عمر فاروق رضی اللہ تعالی عنہ ایک شخص کو انہوں نے عامل بنا کر ایک علاقے کو بھیجنے کا ارادہ فرمایا، بہت نصیحتیں فرمائی، بہت سمجھایا، بہت سمجھایا، اور جب رخصت کرنے کا وقت ہوا تو اسی طرح سے سنت کے مطابق آپ کی اتباع میں اسی طرح رخصت کر رہے تھے. اور اس میں بھی ایک اور چیز بھی عرض کروں کہ آقا کی شان اللہ پاک نے بہت اونچی رکھی ہے، کائنات میں سب سے زیادہ افضل ترین ہستی آپ ہی ہیں. آپ کی یہ عادت مبارکہ تھی کہ جس کو آپ رخصت فرماتے تھے اس کو سواری پر بٹھا دیتے تھے، آپ پیدل پیدل ساتھ ہوتے تھے، انہیں ظاہر ہے کہ بہت شرم معلوم ہوتی تھی لیکن آپ کے حکم کی تعمیر میں وہ نیچے اتر نہیں پاتے تھے، اور آپ ساتھ ساتھ چلتے تھے اور سمجھاتے رہتے تھے، کئی طرح سے نصیحتیں فرماتے تھے. حضرت عمر فاروق رضی اللہ تعالی عنہ بھی اسی طرح سے پیدل پیدل ساتھ تھے، نصیحتیں کرتے جا رہے تھے، سمجھاتے جا رہے تھے اور بچوں کو باری باری بٹھاتے جا رہے تھے. تو آپ نے جن صاحب کو عامل بنایا تھا ان کے چہرے کی طرف جو دیکھا تو پتہ چلا کہ ان کے چہرے پر بہت بل پڑ گئے ہیں کہ یہ کیا کر رہے ہیں، بچوں کو چڑھاتے ہیں اتارتے ہیں چڑھاتے ہیں اتارتے ہیں. تو حضرت عمر فاروق رضی اللہ تعالی عنہ نے اچھی طرح سے پڑھ لیا ان کے چہرے کو کہ یہ بچوں کے بارے میں میرے اس عمل کو بہت ہی ناگوار سمجھ رہے ہیں. فرمایا کہ وہ فرمان مجھے دے دو، جو پروانہ دیا تھا وہ فرمان واپس لے لیا. فرمایا کہ تم اس قابل نظر نہیں آتے ہو کہ تمہیں وہاں کا عامل بنایا جائے. بڑی ذمہ داری ادا کی ہیں ان ہستیوں نے، اور راتوں کو روتے تھے، گڑ گڑایا کرتے تھے کہ یا اللہ ہم سے کسی بات پر معاف نہ فرمائی. اپنی رعایا کی بہت پوری طرح سے خیال کرنے کے اور حق ادا کرنے کے حق میں اتنے زیادہ آگے تک جاتے تھے کہ کبھی بھی اپنے کو بڑا نہ سمجھا. ایک مرتبہ ایک پلیا سے گزرتے ہوئے ایک بڑھیا کوئی شکایت تھی انہیں، وہ کھڑی تھی، آپ جو آگے آئے تو ہاتھ پکڑ لیا اور کہا کہ عمر یہاں جواب دو گے یا اگلے پل پر. حضرت عمر فاروق رضی اللہ تعالی عنہ کام پہ فرمایا کہ اما آپ کو کیا پریشانی ہے، یہی حساب نکا لیجیے، وہاں تو بہت مشکل ہوگا مجھے حساب جانا. معمولی بات نہیں ہے، یہ انہی کی شان ہے جن کو اللہ نے اللہ کے رسول نے کتنا چاہا اور کتنا محبوب بنایا اور اللہ پاک نے ان کو یہ مرتبہ اور مقام بخشے. اللہ تعالیٰ ان سے راضی ہوئے اور وہ اللہ تعالیٰ سے راضی ہوئے. اللہ پاک ہمیں بھی حقوق کی ادائیگی کی توفیق عطا فرمائے, اپنے پیوں سے بچائے, اس کی مہربانی ہو اور کرم ہو اس کا. حقیقت ہے کہ سرکار جو جہاں صلی اللہ تعالیٰ علیہ وسلم کی اتباع ہستیوں نے پوری طرح سے کامل اور مکمل کی, اور اسی طرح سے اور بھی امت میں اللہ پاک اپنے بندوں کو اور بندیوں کو اس طرح پیدا فرماتے ہیں کہ وہ حق ادا کرتے ہیں اور خیال کرتے ہیں. ایک بزرگ گزرے ہیں, وہ اپنے واقعات بیان فرماتے تھے کہ میں طالب علمی کا زمانہ تھا, وہ چھوٹا تھا اور دیوبند میں پڑھنا چاہتا تھا, لیکن میری رسائی نہ ہو سکی تو پھر میں ایک اور مدرسے میں داخلہ لینا چاہتا تھا. وہاں پہ یہ ہوا کہ وہاں بھی کھانے پینے کا کوئی انتظام نہ تھا, تو انہوں نے کہا کہ ہم آپ کو پڑھا تو سکتے ہیں لیکن رہائش اور کھانے کا کوئی انتظام نہیں ہے. میں وہاں سے واپس لوٹ کر ایک جگہ بیٹھ گیا اور رو رہا تھا. ایک محترمہ وہاں سے گزری, انہوں نے دیکھا کہ یہ لڑکا عمر بالکل بیٹھا ہوا رو رہا ہے. پہلے تو وہ آگے نکل گئی اور اس کے بعد پھر خیال آیا تو واپس آئیں. پوچھا بیٹا کیوں روتے ہو؟ کہا کہ میں دین پڑھنا چاہتا تھا لیکن وہاں کھانے کا اور رہنے کا انتظام نہیں, اس وجہ سے بیٹھا رو رہا ہوں کہ یا اللہ میرے لیے کوئی صورت پیدا ہو جاتی تو میں دین سیکھتا. چنانچہ بڑی بی جو تھی ان کو بڑا خیال آیا, فرمایا بیٹے میں تقریباً کوئی 5 میل 8 میل یا 9 میل کا راستہ بتایا کہ اتنی دیر مزدوری کرنے جاتی ہوں اور مزدوری کے بدلے میں 2 روٹیاں مجھے ملتی ہیں, تو میں یہ قربانی دوں گی کہ میں تجھے 1 روٹی دے دیا کروں گی, 1 اپنے لیے رکھ لوں گی. چنانچہ ان محترمہ نے مدتوں ان کو روٹی دی اور اس طرح وہ پڑھتے رہے, اور کوٹھیوں کے بلب جلتے تھے تو اس کے اندر وہ ان کے دیواروں کے ساتھ بیٹھ کر کتابیں پڑھا کرتے تھے. پر اللہ پاک نے ان کے علم میں ایسی برکت عطا فرمائی کہ وہ اپنے وقت میں بہت ہی نامی گرامی بزرگ اور عالم اور فاضل محدث گزرے ہیں, اور ان کا فیض بہت جاری اور ساری ہے. اللہ تعالیٰ ان کی مغفرت کاملہ فرمائے, درجات بلند سے بلند تر فرمائے. یہ میرے محترم دوست اور بزرگوں, جب ان کے ساتھ میں شفقت کا ایسا معاملہ ہوا تو ظاہر ہے کہ وہ محترمہ انہوں نے جنت کیسے زبردست طریقے سے کما لی. نہ کوئی جان, نہ پہچان, نہ کوئی تعلق, نہ کچھ, صرف اور صرف اسلامی رشتہ تھا. بہت واقعات ہیں, بہرحال اس وقت اسی پر اتفاق کرتا ہوں. اللہ پاک بڑے کریم ہیں, اس نے ہمیں آپ کو پیدا فرمایا, ہمیں آپ کو اللہ پاک نے اپنی کیسی کیسی نعمتوں سے نوازا, ہم اس کا شکر ادا کرتے رہیں, قدر کرتے رہیں, نہ قدر نہ شکر سے بچتے رہیں, اس کی اطاعت اور عبادت کرتے رہیں, اور حضور پاک صلی اللہ تعالیٰ علیہ وسلم کی اتباع تابع داری کرتے رہیں. اللہ پاک ہمیں آپ کو حضور کی ساری امت کو اپنی مہربانیوں سے مالا مال فرمائے, نافرمانیوں سے بچائے, بروں سے بچائے, بری سہولتوں سے بچائے, اس کا کرم ہو جائے اور کرم بھی رہے اور مہربانی فرماتے رہے. آخر میں ایک اعلان سن لیجیے. پرسوں اتوار کو 10:30 کے قریب سمجھ لیجیے حجاج کرام کی فلائٹ کیونکہ 15-16 سے شروع ہونے والی ہے, کہ وہاں پر حجاج کے سلسلے میں جو بیان ہو رہے تھے وہ الوداعی بیان ہے, اور اختتامی دعا وہ اس ناطق کو اس سال بھی بلایا ہے, تو میں انشاءاللہ زندگی بخیر وہاں جاؤں گا دعا کے لیے. آپ حضرات سے بھی ذکر کرنے کا مقصد یہ ہے, مبارک لگنا ہوتا ہے اللہ کے مہمان بننے والے اور مہمان بننے والیاں وہاں موجود ہوتے ہیں اور ہوتی ہیں, اسی میں اور بھی آپ ہم جیسے بھی جا کر رل مل کر سب کے ساتھ مل کر دعائیں کرتے ہیں, اللہ پاک سب کی سنتے ہیں. گناہگاروں کے طفیل نکوکاروں کی, اور نکوکاروں کے طفیل گناہگاروں کی, اور اس طرح سے کس کس کی حاجتیں اور ضرورت اور مرادیں پوری ہوتی ہیں. اس لیے عرض ہے کہ جس کے پاس بھی وقت ہو وہاں ضرور شریک ہو جائے اور اپنے لیے سب کے لیے دعا کر لیں. کئی कई वाक्यात हैं कि जो तड़पते थे तड़पती थी और जहां गई वहां शिरकत की और गए शिरकत की दुआ मांगी अल्लाह पाक ने किसी को एक साल बाद किसी को दो साल बाद किसी को तीन साल बाद किसी को उससे अगले साल बुला लिया। तो बहरहाल सुनने वाले वो हैं करीम है उनका करम ही करम है तो हमें आपको अगर ये मौका मिला है इससे फायदा उठा लें तो बहुत अच्छा है। यहां भी तेजी से नियमत के तौर पर यही अर्ज है कि आप और हम सारे मिलकर अल्लाह पाक से दुआ करते हैं अल्लाह पाक मेहरबानी करते हैं करम फरमाते हैं ये तो हमारा आपका यकीन और ईमान है कि अल्लाह ताला दुआएं सुनते हैं कबूल करते ही करते हैं। एक मतलब में हमारी जानने वाली वो मुझसे दुआ के लिए कहने लगी मैंने कहा कि बयान में आ जाए करें आप। उन्होंने आना शुरू किया और ये समझ लीजिए कि एक महीना नहीं गुजरा था कि उनके आदमी का सम्मान हो गए अमरा करके आ गए। बहरहाल ऐसे बहुत से वाकत होते हैं हमारी जो जिसमें दुकान में बैठता हूं उनकी मालिका है बेचारी बहुत तड़पती थी बहुत बेसाख्तगी थी मुझसे बराबर दुआ के लिए कहती थी और मैं वहां दोनों जगह उनके लिए नाम ले लेकर दुआएं करके आता था। अभी रमजान मुबारक में उनके आदमी का सामान हुआ है कदर खुश है उस कदर खुश है उस कदर खुश है कि जान का जाहिर है इसलिए कि जाहिर अल्लाह पाक के लिए मुराद पूरी फरमा देते हैं कि इंसान को खुशी होती है। अल्लाह पाक हमें आपको अपनी मेहरबानी का माला माल फरमाए हमें आपको सारे मुसलमानों को हरमैन शरीफ में उनकी हाजिरी नीति फरमाए और बार बार नसीब फरमाए। दुआ कर लीजिए जरूर शरीफ पढ़ लीजिए दुआ कर लीजिए। اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وبارك وسلم اللهم انت السلام منك السلام تبارك ذا الجلال والاكرام اللهم اعنا على ذكرك وشكرك وحسن عبادتك اللهم وفقنا لما تحب وترضى ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا اغفر لنا ولإخواننا الذين سبقونا بالإيمان ولا تجعل في قلوبنا غلا للذين آمنوا ربنا إنك رؤوف رحيم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه قال على العالمين تعاد في خطة في غطاء فرمائية جناح أرض رأيك بتائية اور قدم قدم پر اقرب جناب نبي كريم صلى الله تعالى عليه وسلم في كامل اتباع نصيب فرمائية كامل مشابات نصيب فرمائية جعلنا الموجودين في تربية المشابات اور غلامی سے بتائية آپ ہمارے ہو جاتی ہے اور ہمیں اپنا بنا لیجیے دونوں جہان کے آتے تو کاملہ نصیب فرمائیے اور اپنی نباہ کاملہ نصیب فرمائیے اولا العالمین جب تک زندہ رکھیے اسلام پر قائم دائم رکھیے اور عزت کی زندگی عطا فرمائیے اور جب دنیا کے کھلے خاتمہ ایمان پر فرمائیے اور عزت کی عزت عطا فرمائیے اولا العالمین تمام شروع اور فتنوں سے تمام عربی تمہاری آتا سے مرغے نتاجات سے حادثات سے نہادل بلیات سے زلزلوں سے دھماکوں سے غرق و حرق سے یا اللہ بچا لیجیے یا اللہ تمام بیماروں کو صحت عطا فرمائیے پریشان حالوں کو پریشانی سے نجات عطا فرمائیے تندرستوں کو تندرستی سے نجات عطا فرمائیے مقروض حضرات کے قرض کے بیچ سے غلطی عطا فرمائیے دولادوں کو صاحب اولاد فرمائیے یا قصور کا جو کر رہائی نصیب فرمائیے اے الہ العالمین ہر قرض مالا مال فرمائیے ہر شخص کو اپنی حفاظت میں رکھیے اے الہ العالمین مجھ سے جاؤ کے لیے آپ کے کتنے بندوں نے اور بندوں نے کہا ہے یہ جس کی بھی جو حاجت اور مراد ہے اللہ پوری فرما دیجیے ہماری بھی یا اللہ جائے حاجت اور مراد ہے پوری فرمائیے اے اللہ اپنا محبوب بنا لیجیے اور حضرت محبوب صلی اللہ علیہ وسلم کا محبوب بنا لیجیے اے اللہ حضرت صلی اللہ تعالی علیہ وسلم کا ساتھ نصیب فرمائیے آپ کے جنگ کے نیچے جگہ عطا فرمائیے آپ کی شفاعت نصیب فرمائیے آپ کے حوض کا سر سے پیرا فرمائیے قیامت کی ہر لوگ سے بچائیے پھر چراغ سے گزرنے آسان فرمائیے اور بغیر حساب کتاب کے جنت عطا فرمائیے جنت کی تمام نعمت عطا فرمائیے سب سے بڑی نعمت اپنا دیدار پر ہمیشہ نصیب فرمائیے اور ہم الراحمین جہنم کی آگ سے قبر کے عذاب سے دنیا کے عذاب اور فتنے سے بچا لیجیے اے اللہ ہم تک سے راضی ہو جائیے اور ہم تک سے اپنے سے راضی کر لیجیے یا اللہ ہمارا پڑھنا سننا عبادات اور طاعات اور دعائیں اور
چیزیں ہیں کبھی ہیل فرما لی. سمینا واطعنا غفرانك ربنا والیک المصیر. صلی اللہ تعالی علی خیر خلقه سیدنا محمد وعلی آله واصحابه اجمعین. آمین برحمتک یا ارحم الراحمین.